तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो पुस 29 गते 2024। विषय वास्तविकता स्वर्णपाठ व्यवस्था। उहाँ चट्टान हुनुहुन्छ कारण उहाँका बाटाहरू सही छन्। परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ। उहाँ असल र इमानदार हुनुहुन्छ। उत्तरदायी पढाइ यसैया भजन संग्रह। म नयाँ आकाश र पृथ्वी बनाउने छु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन। मेरा मानिसहरू खुसी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन्। किनभने म नै बनाउनेछु। म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउनेछु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु। परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनुहुन्छ। परमप्रभु जुन कुराहरू तपाईँले गर्नुभयो त्यसले तपाईँको प्रशंसा ल्याउँदछ। तपाईँका भक्तजनहरूले तपाईँको गुण गाउँछन्। तिनीहरूले भन्छन् तपाईँको राज्य कति महान छ। तिनीहरूले भन्छन् तपाईँ कति महान हुनुहुन्छ परमप्रभु। यसकारण अन्य मानिसहरूले तपाईँले गर्नुभएका महान कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईँको राज्य कति महान र आश्चर्यपूर्ण छ भनेर सिक्दछन्। परमप्रभु तपाईँको राज्य सदा सर्वदा रहनेछ। तपाईँको प्रभुत्व सदा सर्वदा रहिरहनेछ। पाठ सेरमन बाइबलबाट उत्पत्ति। आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी शून्य थियो। पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो। तब परमेश्वरले भन्नुभयो उज्यालो होस् अनि उज्यालो चम्कन थाल्यो। तब परमेश्वरले भन्नुभयो अब हामी मानिस सृष्टि गरौँ। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौँ र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर नवचर स्थलचरमा ठुला साना अनि बस्ने सबै प्राणीहरूमाथि शासन गर्नेछन्। यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिँदै भन्नुभयो धेरै सन्तानहरू उत्पत्ति गरौ र पृथ्वी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँडुल गर्ने सबै प्राणीहरूमाथि शासन गर। परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चिजको निरीक्षण गर्नुभयो अनि सबै असल लाग्यो। लुका। जब एकपल्ट यीशु एउटा सहरमा हुनुहुन्थ्यो त्यहाँ एउटा शरीर कुरीले पीडित मानिस पनि थियो। जब त्यसले यीशुलाई देख्यो उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो हे प्रभु मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईँले चाहनुभयो भने मलाई जाति पार्नु सक्नुहुन्छ। यीशुले भन्नुभयो म तिमीलाई निको पार्न चाहन्छु निको हो। त्यसपछि उहाँले त्यस मानिसलाई छुनुभयो झट्टै कुरोले छोड्यो। यीशुले तिनलाई आदेश दिनुभयो यस्तो भएको कुरा कसैलाई नभन्नु, तर आफै गएर पुजाहारीलाई देखाउनु। मूसाले भने, जय आफू निको भएकोमा परमेश्वरलाई बलि चढाउनु, यसबाट तिमी निको भएको प्रमाण हुन्छ। तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँ कहाँ सुन्न आउँथे र बिमार निको भएर जान्थे। येशू प्राय नै एकान्त ठाउँमा प्रार्थना गर्नुहुन्थ्यो। येशू यरिको सहर नजिक आइपुग्नुभयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेउमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसँग भिख मागिरहेको थियो। जब त्यसले त्यही बाटोबाट भिख आएको चाल पायो, त्यसले रोधियो, के भइरहेको छ? ती मानिसहरूले त्यसलाई भनिए, नासरतको येशू यो बाटो आउनुहुँदैछ। त्यो अन्धो मानिस अत्यन्त रसित भयो अनि भन्यो, येशू दाउदका पुत्र, ममाथि दया गर्नुहोस्। मानिसहरू जो भिड अगाडि थिए त्यो अन्धो मानलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने, तर त्यो अन्धो मानिस जोर जोर चिच्यायो, दाउदका पुत्र, ममाथि दया गर्नुहोस्। येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, त्यो अन्धो मानिसलाई म कहाँ ल्याऊ? जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नुभयो, तिमीले मबाट के गरिदिएको चाहन्छौ? त्यो अन्धो मानिसले भन्यो, हे प्रभु, म फेरि देख्न चाहन्छु। येशूले त्यसलाई भन्नुभयो, दृष्टि भयो, तिम्रो विश्वासले तिमीलाई बचाएको छ। त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यवाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे, तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले। त्यसपछि येशूले डायरको इलाका छोडनुभयो अनि साइडन भएर डिकापोलिस इलाका हुँदै गालिल तालतिर जानुभयो। जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बेहोर र लाटो थियो। ती मानिसहरूले उहाँलाई, त्यो मानिसमा उहाँको हात राखेर निको पारिदिनुहोस् भनी बिन्ती गरे। येशूले त्यस मानिसलाई भिडबाट उहाँसँगै अलग लानुभयो। उहाँले आफ्नो हातका औलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो। येशूले आकाशमा हेर्नुभयो अनि उहाँले लामो सास लिनुभयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, इफ्फाता। जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रोको बन्धन फुक्यो अनि ऊ स्पष्ट बोल्ने भयो। येशूले यी सबै भएका घटनाहरूको बारे कसैलाई नभन्नु भनेर तिनीहरूलाई कडा आज्ञा गर्नुभयो। उहाँले सधैँ नै मानिसहरूलाई आफ्नो बारेमा केही नभन्नु भनेर आज्ञा गर्नुभएको छ। तर जति उहाँले मानिसहरूलाई उहाँको विषयमा कसैलाई नभन्नु भन्नुभयो, त्यति नै मानिसहरूले भने। मानिसहरू साँच्चै चकित भए। तिनीहरूले भने, येशूले जे पनि गर्नुभएको छ, येशूले बहिरोलाई पनि सुन्न सक्ने अनि लाटोलाई पनि बोल्न सक्ने बनाउनु हुनछ। परम प्रभुले देख्ने आँखा र सुन्ने कान दुवैलाई सृष्टि गर्नुभयो। उहाँकै शक्तिद्वारा सारा थोक चिर्जित छ। स्वर्ग र पृथ्वीका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्। सबै चिजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो अनि उहाँद्वारा प्रत्येक चिज एकसाथ राखिएको छ। चालु रहन, ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो अनि उहाँ प्रभु हुनुहुन्छ जो मृत्युबाट प्रभु मौर्याइनु भएको थियो। यसैले सबै कुरामा येशु नै एक अति महत्वपूर्ण हुनुहुन्छ। यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्टमै बाँचिरहोस्। अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रुसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो। उपदेशक, म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बढाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्। जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। मत्ती, यसै कारणले तिमीहरू सिद्ध हौ जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एलडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, वास्तविकता आध्यात्मिक सामञ्जस्यपूर्ण अपरिवर्तनीय अमर दिव्य अनन्त छ। आध्यात्मिक कुनै पनि वस्तु वास्तविक सामञ्जस्यपूर्ण वा शाश्वत हुन सक्दैन। पाप, रोग र मृत्यु आत्माको अनुमानित एन्टिकोडहरू हुन् र वास्तविकताको विरोधाभास हुनुपर्छ। समय अझै अनन्तता अमरता पूर्ण वास्तविकतामा पुगेको छैन। सबै वास्तविक शाश्वत छ। पूर्णताले वास्तविकतालाई निहित गर्दछ। पूर्णता बिना केही पनि पूर्ण वास्तविक छैन। जबसम्म पूर्णता देखा पर्दैन र वास्तविकतामा पुग्दैन तबसम्म सबै चिजहरू हराउँदै जानेछन्। परमेश्वरका सबै विविध अभिव्यक्तिहरूले स्वास्थ्य, पवित्रता, अमरता, अनन्त जीवन, सत्य र प्रेमलाई प्रतिबिम्बित गर्दछ। ईश्वरीय सिद्धान्त वा आत्माले सबैलाई बुझ्दछ र व्यक्त गर्दछ र त्यसैले सबै ईश्वरीय सिद्धान्त सिद्ध भए जस्तै सिद्ध हुनुपर्छ। आत्माको लागि केही नयाँ छैन। अनन्त मनको लागि केही पनि उपन्यास हुन सक्दैन। सबै चिजहरूको लेखक जसले अनन्त कालदेखि आफ्ना विचारहरू जान्दछन् आफ्नो कामबाट देवता सन्तुष्ट भए। उहाँ अन्यथा कसरी हुन सक्नुहुन्थ्यो? किनकि आध्यात्मिक सृष्टि उहाँको असीम आत्मसंयम र अमर ज्ञानको विकास उत्सर्जन थियो। पदार्थबाट आत्मामा बिस्तारै निस्कनुहोस्। सबै चिजहरूको आध्यात्मिक परमलाई विफल गर्ने बारे सोच्नुहोस्। तर राम्रो स्वास्थ्य र नैतिकता र आध्यात्मिक वृद्धिको परिणामको रूपमा स्वाभाविक रूपमा आत्मामा आउनुहोस्। मृत्युले होइन, जीवनको बुझाइले मानिसलाई अमर बनाउँछ। जीवन पदार्थ वा शरीरमा आत्मा हुन सक्छ भन्ने विश्वास र मानिस धुलो वा अन्डाबाट निस्कन्छ। त्यो नश्वर त्रुटिको परिणाम हो जुन ख्रीष्ट वा सत्यले अस्तित्वको आध्यात्मिक नियम पूरा गरेर नष्ट गर्नुहुन्छ जसमा मानिस छ। सिद्ध स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ यदि विचारले आफ्नो प्रभुत्व अन्य शक्तिहरूलाई दिन्छ भने। यसले शरीरमा आफ्नै सुन्दर छविहरू रूपरेखा बनाउन सक्दैन, तर यसले तिनीहरूलाई प्रभाव पार्छ र विदेशी एजेन्टहरूलाई चित्रण गर्दछ जसलाई रोग र पाप भनिन्छ। दृष्टि, श्रवण, मनुष्यका सबै आध्यात्मिक इन्द्रियहरू शाश्वत छन्। तिनीहरू हराउन सक्दैनन्। तिनीहरूको वास्तविकता र अमरता आत्मा र सम्झमा छ, वस्तुमा हुन। त्यसैले तिनीहरूको स्थायीता, यदि यसो नभएको भए मानिसको छिटो विनाश हुने थियो। यदि पाँच शारीरिक इन्द्रियहरू माध्यम हुन् जसको माध्यमबाट ईश्वरलाई बुझ्न सकिन्छ, तब पक्षाघात, अन्धोपन र बहिरोपनले मानिसलाई भयानक स्थितिमा पुर्याउनेछ, जहाँ आशा नभएको र संसारमा ईश्वर बिना जस्तै हुनेछ। तर वास्तवमा यी विपत्तिहरूले प्राय मानिसहरूलाई आनन्द र अस्तित्वको उच्च भावना खोज्न र खोज्न प्रेरित गर्दछ। जीवन मृत्युहीन छ। जीवन मानिसको उत्पत्ति र परम हो, मृत्युद्वारा कहिल्यै प्राप्त हुँदैन, तर सत्यको मार्गमा हिँडेर प्राप्त हुन्छ, जसलाई मृत्यु भनिन्छ। त्यहाँ भौतिक भन्दा आध्यात्मिक रूपमा हेर्न र सुन्ने धेरै इसाई धर्म छ। तिनीहरूको हानि भन्दा मन संकायहरूको निरन्तर अभ्यासमा धेरै विज्ञान छ, हराएका हुन सक्दैनन् जबकि मन रहन्छ। यो आशंकाले शताब्दी अघि अन्धाहरूलाई दृष्टि र बहिराहरूलाई सुन्ने दियो, र यो आश्चर्य गोह्र्याउनेछ। दिमागमा मात्र सबै संकाय धारणा र भोग हुन्छ, त्यसकारण मानसिक सम्पदाहरू संगठन र विघटनको दयामा छैनन्। अन्यथा धेरै किटेहरूले मानिसलाई अन्वेषण गर्न सक्छन्। यदि मानिसको वास्तविक इन्द्रियहरू घायल हुन सम्भव भएमा आत्माले तिनीहरूलाई तिनीहरूको पूर्णतामा पुनः उत्पादन गर्न सक्छ, तर तिनीहरू विचलित वा नष्ट हुन सक्दैनन्, किनकि तिनीहरू अमर मनमा अवस्थित छन्, वस्तुमा हुन। क्रिश्चियन विज्ञान निको पार्नेको लागि रोग एक सपना हो जसबाट बिरामी बुझ्नु आवश्यक छ। रोगीलाई निको पार्ने तरिका रोगीलाई अवास्तविक बनाउनु हो भनी देखाउन सकिने भएकाले चिकित्सकलाई रोग वास्तविक देखिनु हुँदैन। यसका लागि चिकित्सकले विज्ञानमा रोगको अवास्तविकता बुझ्नु पर्छ। येशूले विज्ञानमा सिद्ध मानिसलाई देख्नुभयो, जो उहाँलाई देखा पर्नुभयो, जहाँ पाप गर्ने नश्वर मानिस नश्वरहरू देखा पर्दछ। यस सिद्ध मानिसमा मुक्तिदाताले परमेश्वरको आफ्नै प्रतिरूप देख्नुभयो, र मानिसको यो सही दृष्टिकोणले बिरामीहरूलाई निको पार्यो। यसरी येशूले सिकाउनुभयो कि परमेश्वरको राज्य अक्षुण्ण विश्वव्यापी छ, र त्यो मानिस शुद्ध र पवित्र छ। पदार्थको दाबीलाई अस्वीकार गर्नु भनेको आत्माको आनन्द, मानव स्वतन्त्रता र शरीरमाथिको अन्तिम विजयतर्फको ठुलो कदम हो। स्वर्गमा जाने एउटा मात्र बाटो छ, सद्भाव, र ईश्वरीय विज्ञानमा ख्रीष्टले हामीलाई यो बाटो देखाउनुहुन्छ। राम्रो ईश्वर र उहाँको प्रतिबिम्ब भन्दा जीवनको अर्को कुनै चेतना नहुनु र इन्द्रियहरूको तथाकथित पीडा र आनन्द भन्दा उच्च हुनु हो। जब हामी त्रुटिमा भन्दा अस्तित्वको सत्यतामा बढी विश्वास गर्छौँ, पदार्थमा भन्दा आत्मामा बढी विश्वास गर्छौँ, मृत्युमा भन्दा बाँच्नमा बढी विश्वास गर्छौँ, मानिसमा भन्दा परमेश्वरमा बढी विश्वास गर्छौँ, तब कुनै पनि भौतिक धारणाले हामीलाई रोक्न सक्दैन। बिरामीलाई निको पार्ने र त्रुटिलाई नष्ट गर्ने नैतिक रासायनिकरणमा नश्वर त्रुटि हराउनेछ। यो मानसिक किन्वन सुरु भएको छ, र जबसम्म विश्वासको सबै त्रुटिहरू बुझ्नको लागि जारी रहनेछ। विश्वास परिवर्तनशील छ, तर आध्यात्मिक समझ परिवर्तनशील छ। सबै वास्तविकता ईश्वर र उहाँको सृष्टिमा छ, सामञ्जस्यपूर्ण र अनन्त। उहाँले जे सृष्टि गर्नुहुन्छ त्यो असल छ, र उहाँले बनाएका सबै बनाउनुहुन्छ। तसर्थ पाप रोग वा मृत्युको एकमात्र वास्तविकता यो भयानक तथ्य हो कि अवास्तविकताहरू मानवको लागि वास्तविक देखिन्छन्। गलत विश्वास, जबसम्म परमेश्वरले तिनीहरूको भेष हटाउनुहुन्न तिनीहरू सत्य हुनन्, किनभने तिनीहरू परमेश्वरका हुनन्। हामी क्रिस्चियन विज्ञानमा सिक्छौ कि नश्वर दिमाग वा शरीरको सबै समानता भ्रम हो। वास्तविक र समान जस्तो देखिने भए पनि वास्तविकता वा पहिचान छैन। अस्तित्वको सत्यतालाई ध्यानमा राख्नुहोस्। त्यो मानिस ईश्वरको प्रतिरूप र प्रतिरूप हो जसमा सबै प्राणीहरू पीडारहित र स्थायी छन्। याद गर्नुहोस् कि मानिसको पूर्णता वास्तविक र अभेद्य छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उहिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर, आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।